यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। छैठौं राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै शारीरिक र मानसिक स्वास्थ्यका लागि योग महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाई। आज मकर संक्रान्ति, मकर स्नान सहित घिउचाकु र तरूल खाई मनाइँदै र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि संसद भवनभित्र हिंसा मचाउन समर्थकहरूलाई उक्साएको आरोपमा तल्लो सदनबाट महाभियोग प्रस्ताव पारित। समाचार अब विस्तारमा। माघे संक्रान्ति पर्व आज स्नान दान लगायत विभिन्न धार्मिक कार्यहरू गरी मनाइँदैछ। आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति भनिन्छ। आज भक्तजनहरू बिहानैदेखि पवित्र नदी, त्रिवेणी, तलाउ, कुण्ड तथा जलाशयहरूमा गई मकर स्नान गर्ने प्रचलन छ। आज विशेष गरी देवघाट, बरहा क्षेत्र, रेडी र कन्काईमा विशेष मेला लाग्ने गर्दछ। आजै माघी पर्व पनि मनाइँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति एवं माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ। यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले माघे संक्रान्तिका अवसरमा शुभकामना दिनुहुँदै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन योगको महत्व बढ़दै गएको बताउनु भएको छ। छैठौं राष्ट्रिय योग दिवसका अवसरमा आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मानसिक रूपमा स्वस्थ रहनका लागि योग असाधारण रूपमा उपयोगी भएको बताउनुभयो।
आज योगको महत्व अझ बढी प्रखर रूपमा प्रकट भएको छ। मानिस सबभन्दा महत्व कुरा हो स्वस्थ रहनु, शारीरिक र मानसिक रूपले स्वस्थ रहनु। स्वस्थ रहनका निम्ति योग असाधारण उपयोगी छ। योगले शुद्ध राख्ने कुरा, स्वच्छ राख्ने कुरा, सबल राख्ने कुरा, सकारात्मक राख्ने कुरा योगले स्वच्छतामा, पृथ्वीको स्वच्छता, वायुको स्वच्छता, हावा पानीको स्वच्छता, मनको स्वच्छता, वातावरणको स्वच्छता, व्यवहारको स्वच्छता, चिन्तनको स्वच्छता, अनेक पक्षहरूको स्वच्छताको कुरा गर्दछ। त्यसका निम्ति
प्रधानमन्त्री ओलीले नेपाल योग भूमि भएकोले नेपालीका लागि गर्वको विषय भएको उल्लेख गर्नुहुँदै योग कुनै धर्म विशेष तथा अध्यात्मसँग सम्बन्धित नरहेकोले योगलाई धर्मसँग जोडेर संकुचन गर्न नहुने बताउनुभयो।
यसलाई धर्मसँग जोडेर संकुचन गर्नु हुँदैन। यो धर्मसँग सम्बन्धित थिएन छैन, अध्यात्मसँग सम्बन्धित थिएन छैन, यो शरीरसँग प्रकृतिसँग सम्बन्धित छ। यसै कारण हाम्रो ठाउँको शिक्षा, हाम्रो ठाउँको खोज अध्ययन अनुसन्धान र आविष्कार, हाम्रो ठाउँको ज्ञान, यसलाई हामीले सनातन भन्न सक्दछ। एउटा धर्म विशेषमा लग्यौं हामीले भने त्यो धर्म विशेषले संकीर्णता ल्याउँछ या अरू धर्महरूको घेराभित्र होइन, यो मानव जातिको व्यापकतासँग, प्रकृतिको व्यापकतासँग, अन्तरिक्षको व्यापकतासँग यसको दृष्टिकोण फैलिएको छ। त्यसै कारण हाम्रा पूर्वजहरूले बिना आग्रह गणितको विकास गरे, बिना आग्रह औषधि विज्ञानको विकास गरे, बिना आग्रह विभिन्न ज्ञानका विधाहरूको विकास गरे। आश्चर्य लाग्दो विकास हाम्रा पूर्वजहरूले गरेका थिए र आज हामीले ती पुराना कुराहरूका र त्यो भित्र लुकेका ऐतिहासिकता र त्यो भित्र लुकेका सत्यहरूलाई पत्ता लगाउनु र तिनीहरूलाई प्रचार प्रसार गर्नु एकदमै जरुरी छ।
उहाँले योग दर्शनहरूको सृष्टि र प्रारम्भ हो भन्नुहुँदै योगको सम्बन्ध मानव जीवन र प्रकृतिसँग रहेको समेत प्रश्न पार्नुभयो। प्रधानमन्त्रीले कोरोना जस्ता महामारीमा समेत रोगहरूसँग लड्न योग महत्वपूर्ण हुने बताउनुभयो। त्यस अवसरमा योग अभ्यास समेत गरिएको थियो। समारोहमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ सहित योगका गुरूहरूको सहभागिता थियो। धनुषाको प्रसिद्ध धनुषा धाममा आजदेखि मकर मेला शुरू भएको र मेला एक महिनासम्म चल्नेछ। मकर मेलामा सहभागी हुनका लागि धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली तथा सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरू सहभागी हुनका लागि आउने गरेका छन्। धनुषा धाममा त्रेता युगमा मिथिलाका राजा जनकको प्रतिज्ञा पूरा गर्न भगवान रामले शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढ़ाउँदा तीन टुक्रा भएको र त्यो मध्ये एक टुक्रा आकाश, अर्को पाताल र तेस्रो टुक्रा धनुषा धाममा खसेको धार्मिक मान्यता रहेको छ। मिथिलाञ्चल सहित तराई, मधेशका जिल्लाहरूमा धूमधामका साथ आज तिला संक्रान्ति पर्व मनाइँदैछ। आजको दिन घर घरमा तिल, मुरही, चिउरा भुटेर गुँडमा तयार पारेको लड्डू बनाएर खाने र खुवाउने प्रचलन छ। सरकारले कोरोना भाइरस विरूद्धको खोप ल्याउन आवश्यक तयारी अघि बढ़ाएको छ। कोरोना विरूद्धको खोप आकस्मिक प्रयोगका लागि स्वीकृति लिने लगायतका पूर्व तयारीका कार्यहरू भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संवाददाता बालिका माधिनको रिपोर्ट।
सरकारले कोरोना भाइरस विरूद्धको खोप नेपाल भित्र्याउन नीतिगत तथा प्राविधिक व्यवस्थापनको कार्य अघि बढ़ाएको छ। सीमित मुलुकमा खोपको विकास भएकाले सम्बन्धित देशहरूसँग सरकारका तर्फबाट आवश्यक समन्वय र सम्पर्क भइरहेको छ। चरणगत रूपमा निशुल्क खोप अभियान सञ्चालन गर्ने तयारी अन्तर्गत खोपको भण्डारण क्षमता वृद्धिका लागि सातै प्रदेशहरूमा भण्डारण गृह बनाउने, आकस्मिक खोप प्रयोगका लागि स्वीकृति लिने, अस्पतालका बेडहरूमा सुधार, स्वास्थ्य कर्मचारी परिचालन तथा नीतिगत सुधार लगायतका काम अघि बढ़ाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार खोप अभियानका लागि लक्षित समूह बनाई चरणगत रूपमा मुख्य जोखिममा रहेका 3% स्वास्थ्य कर्मी, अग्रपंक्तिमा कार्यरत व्यक्ति, 55 वर्ष माथिका दीर्घ रोगी लगायतको तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीले सबै सम्भावनाहरूको पहिचान गर्दै खोपका सम्बन्धमा भारत, रूस र संयुक्त अरब इमिरेट्स लगायतका देशसँग वार्ता गरिरहेकाले नेपालमा समयमै खोप ल्याइने र लगाइने विषयमा ढुक्क हुन सबैमा आग्रह गर्नुहुन्छ।
हामी खोप अन्य छिमेकीहरू भन्दा धेरै पछाडि हामी हुने स्थिति छैन। आन्तरिक तयारी धेरै हदसम्म अगाडि बढ़िसकेको छ। खोप प्राप्तिको विषयमा पनि सरकार गम्भीरतापूर्वक हरेक सम्भावनाहरूलाई अगाडि बढ़ाउँदै यसलाई प्राप्तिको दिशामा अगाडि बढ़िसकेको छ।
14 वर्ष भन्दा कम उमेरका बालबालिकाहरूका लागि खोप विकास नभएका कारण बाँकी 72% नागरिकले खोप पाउने जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दिनुभयो, जसमध्ये कोभ्याक्स सुविधा अन्तर्गत 20% अर्थात 60 लाख नागरिकलाई खोप उपलब्ध हुने बताउनुहुन्छ प्रवक्ता गौतम।
72%लाई हामी खोप लगाउने तयारी गरिरहेका छौं। त्यसमध्ये कोभ्याक्स फेसिलिटी अन्तर्गत 20% जनसंख्यालाई खोप उपलब्ध हुनेछ।
मन्त्रालयका अनुसार मिल्दो तापक्रम र भण्डारण क्षमता अनुसार -20 डिग्रीको खोप लिँदा 9,11,000 जनसंख्यालाई खोप उपलब्ध हुनेछ। नेपाल सरकारसँग 2-8 डिग्री तापक्रमको 1,77,00,000 खोपको डोज भण्डारण गर्न सक्ने क्षमता रहेकाले खोपको प्राप्ति भइसकेपछि 7 दिनभित्रमा खोपको व्यवस्थापन गर्ने गरी तयारीमा जुटेको स्वास्थ्य मन्त्रालयको भनाई छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
कोरोना भाइरस विरूद्धको खोप ल्याउन सरकारको तयारी शुरू। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषयमा पनि कोरोनासँग सम्बन्धित प्रसंग। कोरोना संक्रमणका कारण आज नेकपाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज दिनेश चन्द्र यादवको निधन भएको छ। पुष 12 गते कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौँको ग्रान्डी अस्पतालमा उपचाररत यादवको बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ। पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री यादव दोस्रो संविधान सभा निर्वाचनमा बाँकेको तत्कालीन क्षेत्र नम्बर 2 निर्वाचित हुनुभएको थियो। यादव सुकुम्बासी समस्या समाधान आयोगको सदस्य समेत हुनुहुन्थ्यो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिनेले।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। नयाँ दिल्लीमा आजदेखि शुरू हुने नेपाल भारत संयुक्त आयोगको 3 दिन चल्ने बैठकमा भाग लिन नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली भारत प्रस्थान गर्नुभएको हो। दुई देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्नुहुने संयुक्त आयोगको यो 6ठौं बैठक हो। यसअघि सन् 2019 संयुक्त आयोगको 5 बैठक काठमाडौँमा बसेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा देशबीचको व्यापार, पार्वन विस्तार, ऊर्जा तथा जलाधार क्षेत्रमा भएका विकासका प्रगति तथा आगामी परियोजना, सीमा विवाद, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार मुख्य कार्यसूची रहेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले मुलुकको निर्वाचनमा गइसकेकोले लोकतान्त्रिक शक्ति जनतामा जान डराउन नहुने बताउनु भएको छ। पाँचतर्को फिदिममा फिदिम नगरपालिकाको आठौं नगरसभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। जिल्ला अदालत खोटाङमा कार्यरत एकजना कर्मचारी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 11 स्थायी घर भई जिल्ला अदालत खोटाङमा खरिदारमा कार्यरत 36 वर्षीय कमलदीप ढकाल भित्रबाट चुकुल लागेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। झापाको मेचीनगरबाट लागू औषध ब्राउन सुगर सहित श्रीमान श्रीमती पक्राउ परेका छन्। मेचीनगर नगरपालिका वडा नम्बर 13 को चाराली बजारमा शंका लागि चेक जाँच गर्ने क्रममा सोही नगरपालिका 1 बाहुनडाङ्गी बस्ने 21 वर्षीय सुजन राजपूत र उनकी श्रीमती 18 वर्षीय पूजा राजपूतलाई हिजो प्रहरीले पक्राउ गरेको बताएको छ। काठमाडौँको भद्रकाली स्थित आकाशीय पुल नजिक 23-4437 नम्बरको बस अनियन्त्रित भई पल्टिँदा 3 जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको र सबैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बसमा 3 जना मात्रै सवार रहेको बुझिएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा त्यहाँको तल्लो सदन प्रतिनिधि सभाले दुई पटकसम्म महाभियोग प्रस्ताव पारित गर्ने पहिलो राष्ट्रपति बन्नुभएको छ। अमेरिकाको संघीय संसद भवन क्यापिटल हिलमा ट्रम्पका समर्थकले मचाएको होलदंगाको पछाडि स्वयं राष्ट्रपति ट्रम्पको हात रहेको जिकिर गर्दै प्रतिनिधि सभाले अघि सारेको महाभियोग प्रस्ताव 197 विरूद्ध 233 मतले पारित भएको बताएको छ। अमेरिकी कानून अनुसार तल्लो सभाले पास गरेको प्रस्ताव माथिल्लो सदन सिनेटले अनुमोदन गरेपछि मात्र व्यवहारमा लागू हुने प्रावधान रहेको र सिनेट सभा नयाँ राष्ट्रपति जो बाइडेनले पद सम्हालेपछि मात्र गठन हुने भएकोले राष्ट्रपति ट्रम्प विरूद्धको महाभियोगको कार्यान्वयन हुन नसक्ने बताइएको छ। दक्षिण कोरियाको सर्वोच्च अदालतले पदीय आचरण विपरीत कार्य गरेर भ्रष्टाचार गरेको अभियोगमा 30 वर्षको जेल सजाय भोगिरहनु भएकी पूर्व राष्ट्रपति पार्क ग्योङ हेको कारावास 20 वर्षमा झार्ने फैसला गरेको छ। पार्कका कानूनी सल्लाहकारले पूर्व राष्ट्रपतिमाथि अन्याय भएको भन्दै कारावास सजाय घटाउन परेको रिटका सम्बन्धमा पछिल्लो आदेश भए पनि सरकारी वकिलको कार्यालयले जेल सजाय घटाउनु भएको फैसला विरूद्ध फेरि अदालत जाने प्रष्ट गरेको छ। इथियोपियाको संघीय सेनाले तनावग्रस्त टिग्रे इलाकामा गरिएको पछिल्लो कार्यवाहीमा पूर्व सत्तारूढ़ दलका नेता एवं पूर्व विदेश मन्त्री सेयुब मेस्मेन सहितका 3 उच्चतहका व्यक्तिको मृत्यु भएको जनाएको छ। टिग्रे इलाकामा स्वतन्त्र राष्ट्र बनाउने उद्देश्यले गठन भएको टिग्रे पीपल्स लिबरेशन फ्रन्टका नेताका रूपमा सक्रिय पूर्व विदेश मन्त्री सहितका नेतालाई आत्मसमर्पण गर्न दिएको मौका गुमाएपछि भएको आक्रमणमा ती व्यक्ति मारिएका दावी गरे पनि सो समूहले त्यस्तो मौका नदिएको प्रष्ट गरेको छ। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को एक विज्ञ टोली विश्वमा कोरोना भाइरसको पहिलो संक्रमण देखा परेको चीनको वुहान शहर पुगेको छ। विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस वुहानको एक प्रयोगशालाबाट बाहिरिएको भनी आएका टीका टिप्पणीका बीच डब्ल्यूएचओ को टोली वास्तविकता पत्ता लगाउने उद्देश्यले वुहान पुगेको बताएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। छैठौं राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै शारीरिक र मानसिक स्वास्थ्यका लागि योग महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाई। आज मकर संक्रान्ति, मकर स्नान सहित घिउ चाकु र तरूल खाई मनाइँदै र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि संसद भवनभित्र हिंसा मचाउन समर्थकहरूलाई उक्साएको आरोपमा तल्लो सदनबाट महाभियोग प्रस्ताव पारित। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।